بسم الله الرحمن الرحيم اللهم صل على محمد وعلى آل سيدنا وعلى محمد وبارك وسلم سلام اس پر کہ جس نے بے قصوں کی دستگیری کی, سلام اس پر کہ جس نے بادشاہی میں فقیری کی, سلام اس پر کہ اسرار محبت جس نے سمجھائے, سلام اس پر کہ جس زخم کھا کر جس نے پھول برسائے, سلام اس پر کہ جس نے خون کے پیاسوں کو قبائیں دی, سلام اس پر کہ گالیاں سن کر جس نے دعائیں دی, سلام اس پر کہ جس کے گھر میں چاندی تھی نہ سونا تھا, سلام اس پر کہ ٹوٹا بوریا جس کا بچھونا تھا, سلام اس پر کہ جو سچائی کی خاطر دکھ اٹھاتا تھا, سلام اس پر جو بھوکا رہ کے اوروں کو کھلاتا تھا. یہ ہمارے نبی کے اوصاف ہیں جو سلام کی شکل میں پیش کیے گئے ہیں. محترم بزرگان دین اور عزیز دوستو, سیرت طیبہ کے عنوان سے جو آج کا جلسہ منعقد کیا گیا ہے, ایک بہت ہی وسیم اور کافی وسیع مفہوم رکھنے والا, موضوع رکھنے والا ایک عنوان ہے. تمنا اور خواہش تو یہی ہوتی ہے کہ سیرت طیبہ کے ہر پہلو کو اجاگر کیا جائے, اور ضرورت بھی اسی کی ہے امتی ہونے کی حیثیت سے, مسلمان ہونے کی حیثیت سے, کہ ہم ہمارے نبی کے سیرت کے اور آپ کے احوال کے ہر پہلو کو سنیں بھی اور سنائیں بھی, مذاکرہ کریں اس کا. اور اس کے لیے خواہش تو یہی ہوتی ہے کہ کم از کم ایک 10 دن کا بڑا جلسہ کیا جائے جس میں 2-2, 3-3 نشستیں ہوں, اور ان نشستوں کے اندر آپ علیہ الصلوۃ والسلام کی زندگی کے ہر گوشے کو کھول کھول کر کے امت کے سامنے لایا جائے. عبادات کا پہلو ہے, ایمانیات کا پہلو ہے, اخلاقیات کا پہلو ہے, معاشرت کا پہلو ہے, تجارت کا پہلو ہے, یہ ساری باتیں امت کے سامنے آ جائیں رسول پاک صلی اللہ علیہ وسلم کی. لیکن ہمارے پاس میں اوقات کی کمی بھی ہے. اب ہم آپ تمام حضرات کے مشکور بھی ہیں کہ اتنی ٹھنڈ ہوتے ہوئے بھی آپ حضرات یہاں پر تشریف لائے ہیں, اور تہ دل سے آپ کا شکریہ ادا کرتے ہیں ہم اس موقع پر. یہ اللہ تبارک و تعالیٰ کی کرنی ہے کہ پروردگار نے ہمیں قبول کر لیا ہے اس کو سننے سنانے کے لیے. یہ قدم اٹھتے نہیں اٹھائے جاتے ہیں, جو آنا ہوا ہے وہ انہی کے بلانے سے توفیق ہوئی ہے, انہی کے توفیق دینے سے یہاں پر ہم لوگ حاضر ہو سکے ہیں. بہرحال میرے محترم بزرگوں, نبی پاک صلی اللہ علیہ وسلم کے بارے میں علماء اکرام نے مختصر انداز میں جو باتیں ہمارے سامنے پیش کی ہیں, میں اس کا خلاصہ آپ کے سامنے رکھنے کی کوشش کروں گا کہ ہم کو نبی, ہمارے نبی کا حق ہم پر کیا بنتا ہے, نبی پاک صلی اللہ علیہ وسلم کا حق ہمارے اوپر کیا بنتا ہے. آپ آئے ہیں تو کس لیے آئے ہیں, آپ کون ہیں, کیوں آئے ہیں, کس چیز کو لے کر کے آئے ہیں, کیا بات آپ نے پیش کی ہے, ہم کو اس دنیا میں رہنا ہے تو کس چیز کے ساتھ میں رہنا ہے. ہر مسلمان جانتا ہے کہ ازل سے ہی, یعنی حضرت آدم علیہ الصلوۃ والسلام سے لے کر کے اب تک جتنے انبیاء اکرام علیہ الصلوۃ والسلام آئے ہیں, ان کا مقصد کیا رہا ہے. انسانیت خالی نہیں چھوڑ دی گئی, اللہ تبارک و تعالیٰ نے انسان کو اپنے سے رابطے میں رکھا ہے. تو جو مسلمان ہوتے ہیں ہر زمانے کے, وہ اللہ سے رابطے میں ہوتے ہیں. جن کا رشتہ نبیوں سے جڑا ہوتا ہے, ان کا رشتہ اللہ سے جڑا ہوا ہوتا ہے, اور جن کا رشتہ اللہ سے جڑا ہوا ہوتا ہے وہ ہمیشہ ہمیشہ کی زندگی میں اللہ کے ساتھ ہی رہنے والے ہیں, یعنی دیدار الہی کے ساتھ رہیں گے, جنتوں میں رہیں گے, نعمتوں میں رہیں گے, نعمائے الہی کے ساتھ میں رہیں گے. تو نبی پاک صلی اللہ علیہ وسلم پر سب سے بڑا حق امتی کا یہ بنتا ہے کہ آپ کی ذات اطہر پر ایمان ہو, کہ آپ کون ہیں, یہاں آپ کیوں آئے ہیں, آپ کو کیوں مبعوث کیا گیا ہے. آپ علیہ الصلوۃ والسلام پر ایمان کا مطلب یہ ہے کہ آپ رسول ہونے کے اعتبار سے, پیغمبر ہونے کے اعتبار سے, اور خاتم النبیین ہونے کے اعتبار سے, اور آپ حق ہونے کے اعتبار سے ہر امتی آپ کو اس اعتبار سے جانے پہچانے, آپ کی بات پر یقین کرے. آپ پر ایمان ہونے کا مطلب یہی ہے کہ وہ اللہ کے سچے پیغمبر ہیں, سچے نبی ہیں, آخر میں مبعوث ہوئے ہیں, خاتم الانبیاء ہیں, یعنی آپ کے پاس کوئی نبی آنے والا نہیں ہے. اس حیثیت سے آپ پر ایمان لانا چاہیے, اور آپ کی بات میں, آپ کی تعلیمات میں ایک مسلمان کو اتنا یقین ہونا چاہیے کہ جو مشرکوں سے زیادہ ہو, منافقوں سے بھی زیادہ ہو. کہتے ہیں کہ اس زمانے میں ہم مسلمانوں کا جو ایمان ہے وہ نبی پاک صلی اللہ علیہ وسلم کے زمانے کے کافروں سے بھی کم ہے، نعوذ باللہ من ذلک، کیونکہ ہم کو آپ کی بات پر اتنا یقین اور سچائی نہیں ہے جتنی اس زمانے کے مشرکوں اور کافروں کو ہوتی تھی. منافقوں کا سردار ہے مشرکوں کا، مکے میں رہا کرتا تھا. مشہور واقعہ اس کا مختصر ذکر کرتا ہوں کہ ایک مرتبہ مدینہ طیبہ سے ایک صحابی مکہ مکرمہ گئے. وہاں جانے کے بعد ایک کافر کے پاس میں انہوں نے قیام کیا، اور وہ کافر کی اور اس مسلمان صحابی کی دوستی تھی پہلے سے، تو مکہ جانے کی بنیاد پر مدینہ سے انہیں کے پاس قیام رہا اس کافر کے پاس میں ان صحابی کا. تو باتوں باتوں میں یہ بات بھی سامنے آئی کہ ان صحابی نے اس کافر سے کہا کہ نبی پاک صلی اللہ علیہ وسلم نے ہمارے حضور نے فرمایا ہے کہ تجھے قتل کریں گے. وہ کافر سن کر پہلے تو حیران ہو گیا کہ محمد مجھے قتل کریں گے، تو وہ کہنے لگا ہاں میں نے سنا ہے آپ کی زبان مبارک سے کہ وہ تجھے قتل کریں گے. اس کے بعد میں کہتے ہیں کہ اس کافر کی حالت اتنی بدل گئی اور اتنا یقین اس کو ہو گیا کہ میں مرنے والا ہوں اور مروں گا یہ بھی یقینی ہے، اور محمد کے ہاتھ پر مروں گا یہ بھی یقینی ہے. وہ جیسے ہی گزرے صحابی گھر سے ان کے، تو فوراً اپنے گھر والوں کے پاس گیا اور کہنے لگا کہ میں تباہ ہو گیا، میں تو مر گیا، میں باہر ہی نہیں نکل سکتا. چنانچہ کہتے ہیں کہ وہ یہ سننے کے بعد میں گھر سے مشکل سے باہر نکلا کرتا تھا، مکے سے مشکل سے باہر نکلا کرتا تھا. بہت لمبا تفصیلی واقعہ ہے وہ، بدر کی لڑائی میں، غزوہ بدر کے موقع پر جب تمام ہی مشرکین اور کفار جو ہے اپنے اپنے گھروں سے نکل رہے تھے، ابھارا جا رہا تھا، جوش میں لایا جا رہا تھا کہ چلو نکلنا ہے، مسلمانوں کے خلاف میں کام کرنا ہے، ان کو قتل کرنا ہے، ان کو مارنا ہے وغیرہ وغیرہ، تو یہ اندر دب کے بیٹھا ہوا تھا اور کہہ رہا تھا کہ نہیں محمد مجھے مار دے صلی اللہ علیہ وسلم. تو پھر اس کو غیرت دلائی گئی، جوش دلایا گیا، ہمت دلائی گئی، ہمت کر کے نکلا اور دور دور رہ رہا تھا. جہاں پر مسلمانوں کا لشکر تھا اس سے بہت دور دور رہتا تھا. اتفاق کی بات یہ پیش آئی کہ آپ علیہ الصلوۃ والسلام کی نظر اس پر پڑی اور یہ قریب ہی تھا. آپ نے ایک صحابی کے ہاتھ سے تلوار لی اور فرمایا کہ مجھے دے دے، میرے اوپر یہ ایک وعدہ ہے کہ مجھے اسے مارنا ہے. چنانچہ آپ علیہ الصلوۃ والسلام نے تلوار لی اور اسے ایک ضرب لگائی ہلکی سی، اور وہیں جو ہے انتہائی چیخنے میں، چلانے میں اور شور مچانے میں لگ گیا. دیگر اس کے ساتھ ہی کہہ رہے ہیں کہ یہ تو مر گیا بھائی، اس کے مقابلے میں تیری تکلیف کم ہے، اس کو دیکھ لے اس کا زخم کتنا زیادہ ہے، اس کو دیکھ لے اس کا زخم زیادہ کتنا ہے. کہنے لگا کہ تم لوگ جانتے نہیں کس کا ہاتھ پڑ گیا ہے میرے اوپر. ایک کافر کہہ رہا ہے تم جانتے ہی نہیں کس کا ہاتھ میرے اوپر پڑ گیا ہے، خدا کی قسم اگر محمد مارتے نہیں، میرے اوپر تھوک بھی دیتے تو میں مر جاتا. یہ یقین والی بات تھی، کافر کے یقین کی اتنی بات ہے، مانتا نہیں تھا الگ بات ہے، مگر یہ کہ آپ علیہ الصلوۃ والسلام کی باتوں پر اتنا یقین اس کو تھا. تو امتی کو بھی آپ کے اوپر یقین کا مطلب یہی ہے کہ آپ کی لائی ہوئی تعلیمات برحق ہیں، آپ کی لائی ہوئی شریعت برحق ہے، اور میری کامیابی اسی میں ہے، میری کامیابی، دنیا کی بھی کامیابی، میری آخرت کی بھی کامیابی اسی میں ہے کہ میں محمد رسول اللہ صلی اللہ علیہ وسلم کو سچا جانوں، آپ کو پر یقین کروں، آپ کی لائی ہوئی تعلیمات پر عمل کروں، میری کامیابی بھی اسی میں ہے. ہر ایک کو یہ عقیدہ بٹھانا ہے اپنے دلوں کے اندر. تو رسول اللہ صلی اللہ علیہ وسلم کی ذات عالی پر ایمان کا مطلب یہ ہے کہ آپ کو دل جان سے آپ علیہ الصلوۃ والسلام کی بات پر یقین کیا جائے، آپ سے محبت کی جائے، آپ کی تعظیم کی جائے، یہ آپ کا حق ہے. جتنا رسول اللہ صلی اللہ علیہ وسلم سے محبت ہوگی اتنی آپ علیہ الصلوۃ والسلام سے آدمی قریب ہوگا. مشہور حدیث ہے آپ علیہ الصلوۃ والسلام نے فرمایا صحابہ اکرام سے، ایک صحابی آیا عرض کرنے لگے یا رسول اللہ آپ تو بڑے اونچے مقام پر ہوں گے جنت میں، ہم لوگ جو ہے نیچے درجے والے ہوں گے، دنیا میں تو جب بھی آپ کی یاد آتی ہے تو حاضر ہو جاتے ہیں خدمت میں اور دیکھ کر کے اپنے دل کو سکون محسوس کر لیتے ہیں دل میں اپنے، تو جنت میں کیسے آپ کے بغیر رہنا ہوگا، جب یہاں سکون نہیں ملتا تو وہاں کیسے سکون ملے گا ہمیں. تو آپ نے فرمایا المرء مع من احب، کہ اللہ تبارک و تعالیٰ اس آدمی کے ساتھ جوڑ پیدا فرما دیتے ہیں جو اس سے محبت کرتا ہے. اگر تمہیں مجھ سے محبت ہے تو جنت میں بھی تم میرے ساتھ ہوگے. تو محبت یہ وہ بنیادی چیز ہے جس میں ہم کو، اگر ہمارے دلوں میں بیٹھ جاتی ہے تو سرکار دو عالم صلی اللہ علیہ وسلم کی معیت یقیناً ہمیں نصیب ہوگی. اور یہ محبت پیدا کرنے سے آتی ہے، मोहब्बत को पैदा करने की जरूरत पड़ती है। एक मुसलमान का हक है मोहब्बत आका अलैहिस्सलातु वस्सलाम से। और मोहब्बत कैसे पैदा होगी? आप अलैहिस्सलातु वस्सलाम की अजमत का ख्याल रखें। अजमत कैसे पैदा होगी? तौकीर कैसे पैदा होगी? आप अलैहिस्सलातु वस्सलाम की अजमत हमारे दिलों के अंदर कैसे बैठेगी? अब सरकारे दो आलम सल्लल्लाहु अलैहि वसल्लम की सीरत तैयबा पढ़ें, आपकी सीरत तैयबा को सुने, मुजाकरा करें, किताबों को पढ़ें, और जो आपके दलाइल मौजिजात हैं, दलाइल हैं मौजिजात के ऊपर, उनका खूब मुताला करें, तो अंदाजा होगा कि हमको कैसी नेमत अल्लाह तबारक व तआला की तरफ से सरकार आलम सल्लल्लाहु अलैहि वसल्लम की शक्ल में मिली है। तो फिर उसके बाद में मोहब्बत भी पैदा होगी। आका अलैहिस्सलातु वस्सलाम को अल्लाह तबारक व तआला ने जिन खुसूसियात से नवाजा है कि आप जब दुनिया में तशरीफ लाए हैं, दुनिया में तशरीफ लाने से पहले ही तकरीबन 50 दिन पहले एक ऐसा बड़ा वाकया पेश आया कि मक्के का हर बच्चा बच्चा उस वाकये को जानने लगा। मक्के के अंदर मक्के वालों की अजमत बैठ गई, मक्के के बाहर यहां रहने वालों की अजमत बैठ गई। मशहूर वाकया है वाकियतुल फील, हाथी वालों का वाकया। मुफस्सिरीन, मुअर्रिखीन, मुहद्दिसीन, फुकहा, औलिया अल्लाह ये फरमाते हैं कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की बरकत है जो आपके आने से 50 दिन पहले दुनिया में जाहिर की गई है। वाकियतुल फील जो पेश आया है, अबरहा का लश्कर जो मक्के पर हमला करना चाह रहा था, वो चाहता था कि ईसाइयों की का एक घर हो जिसकी अजमत की जाए, जिसकी तौकीर की जाए, जिसको बड़ा समझा जाए, सारी दुनिया के अंदर उसी का बोलबाला हो। मक्के में जो काबतुल्ला है उससे उसको जलन थी अबरहा को, और वो उसी से हसद में लगा हुआ था कि इसकी अजमत को खत्म करना है, मेरे बनाए हुए कनीसा को जो है उसकी अजमत को दुबाला करना है, उसको ही सारी दुनिया के अंदर आम करना है। फिर उसके बाद में वो अपने पेश आया कि एक बंदा जो है मक्के का रहने वाला यमन गया, जो वहां पर कनीसा उसका बनाया हुआ था, गिरजाघर था, उस जगह उसने गिलादत कर दी इत्तेफाक से। तो ऐसी सूरत हाल पेश आ गई कि जिसकी वजह से बाज रिवायतें अलग मुख्तलिफ हैं कि वहां आग लग गई उस कनीसा के अंदर, और वो आग लगने की वजह मक्के का आदमी था। बादशाह को उस पर गुस्सा आया, यमन के गवर्नर को अबरहा को, कि मक्के का आदमी आया और हमारे कनीसा को आग लगाकर चला गया है, लिहाजा इसका मैं इंतकाम लूंगा। चुनाचे वो अपने लश्कर को लेकर के, हाथियों को लेकर के मक्का मुकर्रमा आया। इस दौरान जो है हजरत अब्दुल मुत्तलिब से उसका साबका पड़ा। हजरत अब्दुल मुत्तलिब उस मौके पर मक्के के निगरान भी थे, और सिपाही की जिम्मेदारी, आब जमजम की जिम्मेदारी, हाजियों की इकराम की जिम्मेदारी वगैरह उन्हीं के सुपुर्द थी। तो हजरत अब्दुल मुत्तलिब जो नबी पाक सल्लल्लाहु अलैहि वसल्लम के रिश्ते में दादा लगते हैं, आप अलैहिस्सलाम का जो आला और नसबी रिश्ता है नबी पाक सल्लल्लाहु अलैहि वसल्लम का, वो बहुत ही मोहतरम है। अल्लाह तबारक तआला ने आपको आला नसब में पैदा फरमाया है। अंबिया इकराम अलैहिस्सलाम का नसब भी बहुत आला होता है और आपका नसब भी आला है। तो हजरत अब्दुल मुत्तलिब की पहले से ही लोगों के अंदर अजमत थी, लोग हजरत अब्दुल मुत्तलिब को भी बड़े इकराम की नजर से देखते थे, क्योंकि ये लोग हाजियों की खिदमत भी करते थे, मक्के के काबतुल्लाह के पास ही रहने वाले थे, हाजियों की खिदमत भी किया करते थे। तो हजरत अब्दुल मुत्तलिब को इत्तला मिली कि अबरहा आ रहा है लश्कर को लेकर के, तो तमाम मक्के वाले परेशान हो गए कि किस तरीके से काबतुल्लाह की हिफाजत की जाए। सबने कहा कि कुछ नहीं हो सकता, हमारे पास अब ताकत नहीं है, लिहाजा जो है रो रो करके दुआ करो, काबे के रब से दुआ करो, अल्लाह से दुआ करो, वही इसकी हिफाजत करेगा। सब लोग काबे के दरवाजे को पकड़ करके, उसके पर्दे को लटक करके दुआएं करने लगे। उसके बाद में उन्होंने छोड़ दिया कि जो इसका निगरान है वही इसकी हिफाजत कर लेगा। चुनाचे वो अपना लश्कर लेकर के आया। लश्कर ले आने के बाद में उसके लश्कर में हमला करना शुरू कर दिया। जो वहां पर मिलते थे रास्ते में सब पर हमला किया जा रहा था, जो चीजें मिलती थी दरमियान में वो उठा ली जा रही थी। तो उसी मिलने वाली चीजों में हजरत अब्दुल मुत्तलिब के कई ऊंट या बकरियां वो भी उसने ले ली अबरहा के लश्कर ने। तो हजरत अब्दुल मुत्तलिब अबरहा के पास गए, तो उन्होंने काफी अबरहा ने काफी इकराम से एजाज से, एक मक्के का सरदार आया है, कहने लगे कि क्या बात है, आप क्या आना कैसे हुआ है। वो ये समझ रहा था कि भाई कुछ मुसादात की बात करेंगे, कुछ पैसे वैसों की बात करेंगे, छोड़ने छुड़ाने की बात करेंगे। तो अब्दुल मुत्तलिब कहने लगे कि मेरे बकरियां या मेरे ऊंट जो हैं तुम्हारे लश्कर ने गसब कर लिए हैं, छीन लिए हैं, मुझे वापस कर दो। वो हंसकर कहने लगा कि हम तुम्हारे माबद पर, तुम्हारी इबादत की जगह पर हमला कर रहे हैं, तुमको अपनी बकरियों की पड़ी हुई है। तो अब्दुल मुत्तलिब ने उसे समझाया कि बकरियां मेरी हैं, लिहाजा मैं उसकी जिम्मेदारी, उसका निगरान हूं, मैं उसके बारे में पूछ रहा हूं, और काबे का मुहाफिज मेरा, काबे का रब है, वही उसकी रखवाली करने वाला है। काबे का मुहाफिज کعبے کا رب ہے وہی اس کی محافظت کرنے والا ہے، لہذا وہی اس کے بارے میں جو ہے تمہارے لیے کافی ہو جائے گا. یہ سننا تھا کہ اس کو اور غصہ آ گیا کہ بھائی تم چیلنج کیا جا رہا ہے ہم کو. فوراً آگے بڑھا، ہاتھیوں کو آگے بڑھایا، پھر قرآن پاک میں اس کا تذکرہ نقشہ کھینچا گیا ہے کہ ہاتھی والے آگے بڑھے، لیکن اللہ تبارک و تعالیٰ نے ان کے اوپر جو بابل کے ذریعے سے چھوٹے چھوٹے کنکر گرائے، وہ گولیاں ان پر بموں کی طریقے سے گرنے لگی اور بالکل ان کے جسم اس طریقے سے کھوکھلے ہو گئے جس طریقے سے کسی چاول کے بھوسے کے اندر سے اس دانے کو نکال لیا جائے تو جیسے بالکل کھوکھلا دانا ہو جاتا ہے بچا ہوا، ویسے ان کا جسم ہو گیا. یعنی جس پر بھی اگر سر پر وہ کنکر پڑتا تھا تو پورا جسم اندر سے خول کی شکل میں بن کر کے نیچے سے نکل جایا کرتا تھا. اللہ تبارک و تعالیٰ نے مدد فرمائی ہے. تو یہ جو واقعہ پیش آیا ہے، مفسرین کرام فرماتے ہیں کہ واقعہ نبی پاک صلی اللہ علیہ وسلم کا معجزہ ہے. آپ علیہ الصلوۃ والسلام کی آمد سے پہلے کے جو واقعات پیش آئے ہیں ان کو ارحاسات کہا جاتا ہے، معجزات کے مقابلے میں ارحاسات کہا جاتا ہے. تو یہ ارحاسات میں سے ہے. نبی پاک صلی اللہ علیہ وسلم کی آمد کی اطلاع دی گئی کہ دنیا میں کچھ عجیب ہونے والا ہے، چنانچہ ہوا ویسے ہی. آپ علیہ الصلوۃ والسلام کی آمد ہوئی اور آپ کی آمد سب سے عجیب واقعہ ہے. سب سے مطلب یہ ہے، عجیب کا مطلب بہت ہی نرالا واقعہ ہے. آپ علیہ الصلوۃ والسلام کی آمد اس دنیا کے اندر سب سے نرالی چیز ہے، کیونکہ آپ دیکھیں گے جس وقت آپ علیہ الصلوۃ والسلام کی آمد ہوئی، دنیا میں تشریف فرما ہوئے، اس وقت کہا جاتا ہے کہ اس سے پہلے پہلے ہی خوب ستاروں کی جگمگاہٹ شروع ہو گئی تھی اور تاروں کا ٹوٹنا کافی کثرت سے پایا جا رہا تھا. اور آپ علیہ الصلوۃ والسلام کی آمد کے موقع پر جب آپ علیہ الصلوۃ والسلام کی ولادت ہوئی، فجر کے بعد میں سورج طلوع ہونے سے پہلے ولادت شریفہ پیش آئی ہے. آپ اس دنیا میں جلوہ افروز ہوئے. حضرت آمینہ کہتی ہیں کہ رسول پاک صلی اللہ علیہ وسلم جب پیدا ہوئے ہیں تو اس موقع پر ایک نور پیدا ہو گیا جس سے میں دنیا جو ہے بالکل مجھے روشن نظر آنے لگی. بالکل معتبر روایتوں کے اندر یہ بات آتی ہے. وہ فرماتی ہیں کہ عجیب حال میں محسوس کرتی تھی کہ لوگ اپنے بچوں کا بوجھ محسوس کرتے ہیں پیٹ کے اندر، مائیں اپنے بچوں کا بوجھ محسوس کرتی ہیں، لیکن آپ کے حمل کے دوران مجھے تکلیف نہیں ہوا کرتی تھی. آپ علیہ الصلوۃ والسلام جب دنیا میں مبعوث ہوئے ہیں، آپ کی ولادت جب ہوئی، تو ہم سب جانتے ہیں کہ ولادت کے ساتھ میں آلائش وغیرہ لگتی ہے بدن کے اوپر. بچہ جب باہر آتا ہے ماں کے پیٹ سے تو خون لگا ہوا ہوتا ہے، مختلف آلائشیں ہوتی ہیں. نبی پاک صلی اللہ علیہ وسلم تمام آلائشوں سے پاک تھے. بالکل آپ پیدا ہوئے بالکل پاکیزہ شکل میں، آپ پیدا ہوئے مختون شکل میں، آپ کو ختنہ کی ضرورت نہیں پڑی. آپ کے آنے سے دنیا میں واقعتاً نور ظاہر ہوا. ایک تو ہدایت کا نور الگ تھا اور ایک روشنی جو بلبوں کی شکل میں ہوا کرتی ہے، جو ظاہری طور پر دکھائی دیتی ہے، ان روشنیوں کا ظہور ہوا آپ کے آنے سے. جس جگہ آپ جاتے برکتوں کا ظہور ہو جاتا، جس جگہ آپ جاتے لوگ عجیب کیفیت محسوس کرتے. یہی وجہ تھی کہ حضرت حلیمہ سعدیہ کے ساتھ آپ علیہ الصلوۃ والسلام جب گھر گئے تو وہ کہتی ہیں کہ مجھے ان دو سالوں میں جو رسول پاک صلی اللہ علیہ وسلم ان کے پاس میں رہے ہیں، ہمیشہ برکت ہی برکت محسوس ہوتی. جب وہ جا رہے تھے لے جانے کے لیے، آئی حلیمہ سعدیہ، عرب کے اندر مشہور تھا اور رواج بھی تھا ان کا کہ اپنے بچوں کی پرورش اچھے ماحول میں کرتے تھے، پاکیزہ ہوا ہوتی تھی اور اچھی زبان سکھانے کے لیے ان کو دیہات وغیرہ بھیج دیا کرتے تھے. تو لوگ دایاں آتی تھی اور یہاں شہروں کے اندر جو بچے ہوا کرتے تھے، پیدا ہوتے تھے، ان کو لے کر کے جاتی تھی اور ان کی تربیت بھی کرنا، ان کو زبان بھی سکھانا، آب و ہوا کا انتظام کرنا، اچھی طریقے سے ان کو کھلانا پلانا، سارا انتظام ہو کر آتا تھا. تو رسول کریم صلی اللہ علیہ وسلم یتیم تھے، ان کو لینے والا کوئی نہیں تھا. ان کے حصے میں حضرت حلیمہ سعدیہ جب آئیں تو اکیلی بچ گئی، کوئی بچہ ان کو نہیں ملا. تو ہوتے ہوا تھے آپ کی خدمت میں حاضر ہوئے یہاں پر، تو آپ دیکھا گیا کہ رسول پاک صلی اللہ علیہ وسلم ہیں، یتیم ہیں، باپ نہیں ہیں، اس کا مطلب یہ ہے کہ کچھ روپیہ پیسہ زیادہ ملنے والا نہیں ہے. انہوں نے کہا کہ چلو اسی پر اکتفا کر لیتے ہیں، جتنا ملے گا ان کے خاندان والوں کی طرف سے انہیں سے لے لیں گے. لیکن ان کو کیا معلوم تھا کہ آگے کیا ہونے والا ہے. دیکھتے ہیں کہ بالکل ان کی جو اونٹنی تھی جس پر وہ تشریف لائی تھی، حضرت حلیمہ سعدیہ جو آپ کی دائی ہیں، دودھ پلانے والی ہیں، رضائی ماں، تو واپس ہوتے وقت میں حضرت حلیمہ سعدیہ رضی اللہ تعالی عنہا کی اونٹنی پر جب آپ علیہ الصلوۃ والسلام رکھے جاتے ہیں تو جو اونٹنی جو بالکل پیچھے آئی تھی ان کے ساتھ میں، دیہات سے آنے والی، ان کے گاؤں سے آنے والی جتنی خواتین تھی، وہ ان سے پہلے مکہ پہنچ گئی تھی. جاتے وقت میں وہ ان سے آگے بڑھ کر جانے لگی. ان کی اونٹنی تیز ہو گئی، اونٹنی کے اندر جان پیدا ہو گئی، دودھ نہیں تھا، تھنوں میں دودھ آ گیا. گھر میں جاتے ہیں تو بکریاں بالکل ہڈیاں جن کی موجود تھیں اور بالکل دبلی پتلی تھیں وہ بکریاں ان کے اندر تر و تازگی آ گئی اور ان کے اندر دودھ آنے لگا. حضرت حلیمہ بہت ہی تعجب محسوس کرنے لگی کہ یہ برکت آ گئی ہمارے گھر میں، कि अल्लाह तबारक व तआला ने इस बच्चे को हमारे लिए बहुत बड़ा बरकत का जरिया बना दिया है। चुनांचे दो साल की मुद्दत पूरी होने के बाद हजरत आमिना रजी अल्लाह तआला अन्हा से नबी पाक सल्लल्लाहु अलैहि वसल्लम की वालिदा मुहतरमा से हजरत हलीमा सादिया कहने लगी कि मैं ले तो गई थी इस बच्चे को दो साल के लिए, लेकिन अगर आप चाहो तो मुझे और दो साल के लिए दे दो इस बच्चे को। मजीद मुद्दत बढ़ाई गई, फिर वो लेकर के फिर गई। तो नबी पाक सल्लल्लाहु अलैहि वसल्लम की आमद के बाद के वाकयात बिल्कुल निराले अंदाज में, जैसे कि कोई शायन शान अंदाज अल्लाह तबारक तआला की तरफ से हो रहा है, दुनिया के अंदर जुहूर हुआ, आप अलैहिस्सलाम की बरकतें जाहिर हुई, आपकी रहमतें जाहिर हुई, फिर उसके बाद आपका जो जिंदगी का तरीका है। असल तो सीरत तैयबा के अंदर मेरे मोहतरम बुजुर्गों दो हिस्से इसके बयान किए जाते हैं, एक आपकी विलादत से लेकर के आपकी नबूवत तक के जो वाकयात हैं, जो हालात हैं, आपकी मुबारक जिंदगी है, उसका एक पहलू है। दूसरा पहलू आप अलैहिस्सलाम की नबूवत के बाद से लेकर के आपके दुनिया से पर्दा फरमा जाने तक का है। ये दोनों चीजें ही बड़ी अहम है और हर मुसलमान को ये दोनों चीजों का मालूम करना जरूरी है, क्योंकि आपसे ताल्लुक होने का मतलब आपके सारे अहवाल उम्मते के सामने हो, तो आपकी हयात तैयबा का पहलू भी उसके सामने हो, फिर आप जिस मकसद से इस दुनिया में आए हैं वो मकसद भी हमारे सामने हो। वो असल मकसद क्या है, वो जाहिर सी बात है कि हम सब जानते हैं कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की जो तालीमात हैं उन तालीमात को अपनी जिंदगियों में लाना। तो आप आए हैं इस निराले अंदाज से आए हैं और आपका पैदा होना इस निराले अंदाज से हुआ है। आप इस दुनिया में तशरीफ फरमा हुए तो जलवों का और नूरों का जहूर हुआ है, और फिर आपकी जो तालीमात हैं वो भी नूरानी है, आपका जो इसमें अथर है वो भी नूरानी है। तो मैं बात यह अर्ज कर रहा था कि रसूल पाक सल्लल्लाहु अलैहि वसल्लम का हक उम्मती पर यह है कि आपसे मोहब्बत करें, आपकी अजमत को दिलों में जांगजी करें, आपकी मोहब्बत को दिलों के अंदर बिठाए। वो मोहब्बत कैसे आती है, आप अलैहिस्सलाम की अजमत कैसे पैदा होती है, तो इस तरह के जो वाकयात हैं और आप अलैहिस्सलाम की सीरत जो तय्यबा है और आप अलैहिस्सलाम के जो अहवाल हैं, आपके जो मौजजात हैं, उन पर गौर किया जाए, उन पर खुले दिल के साथ और एक उम्मती को जिस गौर की नजर से पढ़ना चाहिए उस नजर से पढ़ा जाए, तो फिर वह अजमत पैदा होने लगती है। आप अंदाजा लगाइए, इतना प्यारा रसूल और इतना अजीम रसूल हमको मिला है कि जिनके उम्मत में आने के लिए नबियों ने दुआएं की, जिनकी उम्मत में आने के लिए नबियों ने दुआएं की है, उनकी उम्मत में हम बगैर मांगे आ गए। एक बहुत बड़ा अल्लाह तबारक तआला की तरफ से ये इनाम है हम सबके ऊपर। उस इनाम के भी कुछ तकाजे हैं, उस नेमत का कुछ तकाजा है। उनकी अजमत को समझे हम लोग कि उनको अल्लाह ने कैसे बनाया था। आप अलैहिस्सलाम की पैदाइश, आपके जो अहवाल हैं, बड़े ही शान वाले रसूल की उम्मत में हम सब पैदा हुए हैं। अल्लाह करे कि अजमत वाकईतन हकीकत में हमारे दिलों के अंदर आ जाए। कि आप जिस्म के एतबार से देखें तो आपके जिस्म का हर अज्व, हर हिस्सा इंतहाई खूबसूरत मेयार, खूबसूरती का मेयार था। अबरू मुबारक बिल्कुल मेयारी, तलवार की धार जैसे। पेशानी मुबारक बिल्कुल आप अलैहिस्सलाम की चौड़ी और पुर नूर थी। नाक मुबारक ऊंची थी आप अलैहिस्सलाम की। रुखसार मुबारक बिल्कुल भरे हुए थे, चिपके हुए नहीं थे। होंठ मुबारक बिल्कुल पतले थे आप अलैहिस्सलाम के। आज़ाए मुबारक बिल्कुल एक इंसान का जो शेड्यूल जिस्म होना चाहिए उसी तरीके से था। पेट आप अलैहिस्सलाम का निकला हुआ नहीं था, सीना और पेट दोनों बराबर ही थे आपके। बदन के ऊपर ज्यादा बाल नहीं थे आप अलैहिस्सलाम के। मखसूस जगहों पर सीने के ऊपर कुछ बाल थे, बाजुओं पर कुछ बाल थे, बाकी पूरा बदन आप अलैहिस्सलाम का इंतहाई नूरानी, साफ और शफाफ था। पिंडलियां मुबारक भरी हुई थी, पैर मुबारक कुशल, नीचे से तलवों का जो हिस्सा था वो अजीब तरीके से खुला हुआ था। उंगलियां आपके अलैहिस्सलाम की बड़ी बड़ी थी, लंबी थी। ये जो जोड़ होते हैं इंतहाई गोल थे। यानी ऐसा महसूस होता है कि आप अलैहिस्सलाम की सूरत को हम पढ़ते हैं तो ये एक खूबसूरती का जो मेयार होना चाहिए, हर चीज में खूबसूरती भरी हुई थी आप अलैहिस्सलाम की। तो इतना प्यारा रसूल जो सूरत के एतबार से, और सीरत देखेंगे आप, सूरत जिसकी आला हो, सूरत जिसकी आला हो, अंदाजा नहीं लगा सकते हम लोग के रसूल पाक सल्लल्लाहु अलैहि वसल्लम क्या थे इस दुनिया के अंदर, अल्लाह तबारक तआला ने किस शक्ल में उनको महबूस फरमाया है। आपके एक तो सूरत का यह हाल हुआ। अगर हम इसी को दूसरे पैराए में गौर करें, आपकी नजर मुबारक जो थी, आप ऐसे भी देखते थे, ऐसे भी देखते थे, आप अलैहिस्सलाम सामने से भी देखा करते थे और आप फरमाते थे जैसे मुझे सामने से दिखाई देता है ऐसे मैं पीछे से भी देखता हूं। اور آپ صرف دنیا میں نہیں, آپ کو عرش کے حالات بھی دکھائی دیتے تھے. مشہور حدیث ہیں کہ کبھی آپ جنت کا مشاہدہ فرما رہے ہیں, کبھی آپ جہنم کا مشاہدہ فرما رہے ہیں, عرش کے فرشتوں کو آپ کبھی دیکھ لیتے ہیں, آسمان کے فرشتوں کو آپ کبھی دیکھ لیتے ہیں. آپ کا سننا بھی عجیب تھا, سنتے تھے تو آسمانوں کی آواز بھی سنتے تھے, جہنم کی آواز بھی سنتے تھے, جنت کی آواز بھی سن لیتے تھے, فرشتوں کی آواز بھی سن لیتے تھے, اور فرشتوں کی چرچراہٹ کو سن لیتے تھے. آسمان پر فرشتے چل رہے ہیں, چرچرا رہے ہیں, اللہ کے ذکر میں ہیں, یہ بھی آپ کو سنائی دیتا تھا. سننا بھی عجیب تھا, دیکھنا بھی عجیب تھا. کسی چیز پر آپ کا دست مبارک لگ جائے تو برکتیں ظاہر ہو جاتی. حضرت انس رضی اللہ تعالیٰ عنہ کی ایک خادمہ تھی, ایک مہمان ہوئے حضرت انس رضی اللہ تعالیٰ عنہ کے پاس. وہ مہمان دیکھتے ہیں کہ خادمہ آئی ان کے سامنے اور ایک رومال تھا, اس کو ایک بھٹی میں ڈال دی. رومال کو آگ جل رہی تھی, آگ کے اندر ڈال دیا, اس کے بعد میں لے کر کے نکل کے چلے گئے. تو وہ مہمان بڑے پریشان ہوئے, حضرت انس سے پوچھنے لگے کہ یہ کیا ماجرا ہے. تو کہنے لگے کہ رسول پاک صلی اللہ علیہ وسلم نے اس رومال سے اپنا دست مبارک پہنچا تھا تو اس کی یہ برکت ہے. مجھے یقین ہے ہمارے پاس یہی حالات چلتے ہیں کہ جب بھی یہ میلا ہو جاتا ہے تو ہم لوگ اس کو بھٹی میں ڈال دیتے ہیں, آگ میل کھا جاتی ہے, رومال کو چھوڑ دیتی ہے, کیونکہ رسول پاک صلی اللہ علیہ وسلم کا ہاتھ جس کو لگ گیا اسے آگ کیسے چھو سکتی. یہ دنیاوی حالات. تو ہاتھ جس پر پڑ گیا آپ علیہ السلام کا, اس کے اندر برکتیں اس طریقے سے ظاہر ہو گئی. آپ علیہ السلام ایک میدان میں تشریف فرما ہے, صحابہ اکرام کے پاس پانی موجود نہیں ہے, ایک برتن میں پانی ہے, آپ نے اپنی انگلی مبارک اس میں داخل فرما دی. اس طریقے سے صحابہ کہتے ہیں کہ وہ پانچوں انگلیوں سے ایسے چشمہ جاری ہو گیا جس طریقے سے موسیٰ علیہ السلام کے عصا مارنے پر چشمے جاری ہو گئے تھے. ایک پیالے کے اندر, یعنی ایک برتن ہے مختصر سا, اس کے اندر پانی ہے وضو کرنے کے لیے. صحابہ اکرام کو پینے کے لیے بھی پانی نہیں تھا, جانوروں کے انتظام کے لیے بھی پانی نہیں تھا, وضو کے لیے بھی پانی نہیں تھا. صحابہ کہتے ہیں ہم نے پانی کے انتظام, جیسے ہی رسول اللہ صلی اللہ علیہ وسلم کی انگلی مبارک سے پانی کا جاری ہونا دیکھا, وضو کرنے لگے, برتنوں میں پانی بھرنے لگے, اپنے جانوروں کو کھلانے لگے, سب ہو گیا انتظام. ایک تابعی پوچھتے ہیں حضرت انس رضی اللہ تعالیٰ عنہ سے کہ اتنا سب انتظام ہوا, آپ لوگوں کی تعداد کتنی تھی اس موقع پر؟ حضرت انس کہتے ہیں, غالباً روایت میں موجود ہے, 1400 ہم لوگ تھے. 1400 صحابہ اکرام ایک مختصر سے پیالے کے ذریعے سے, جس میں آپ کا ہاتھ پڑ گیا برکتیں ظاہر ہو گئی, جس پہ آپ کا قدم پڑ گیا اس میں برکتیں ظاہر ہو گئی. ایک پہاڑ پر آپ تشریف فرماتے, پہاڑ میں لرزہ طاری ہو گیا, حضرت ابو بکر بھی ہیں ساتھ میں, حضرت عمر بھی ہیں. تو آپ نے اس پر اپنا قدم مبارک رکھا زور سے اور کہا کہ اے پہاڑ تھم جا, تیرے اوپر ایک نبی بھی ہے, ایک صدیق بھی, ایک شہید بھی ہے. پہاڑ میں فوراً لرزہ ختم ہو گیا, یعنی جو زلزلے والی کیفیت تھی وہ زلزلہ ختم ہو گیا. تو نبی کا ہر عضو دیکھیے آپ, صورت کے اعتبار سے دیکھیں, اس کی برکت کے اعتبار سے دیکھیں, تو اللہ تبارک و تعالیٰ نے بہت ہی ایک شان والا نبی ہم کو عطا فرمایا ہے. تو یہ ایک پہلو ہے, امت کو اس میں بھی غور کرنا چاہیے کہ نبی پاک صلی اللہ علیہ وسلم نے, اللہ تبارک و تعالیٰ نے ہم کو کتنا عظیم رسول عنایت فرمایا ہے. تو میرا محترم مجران دین, مختصر سی بات یہ ہے کہ آپ علیہ الصلوۃ والسلام کی سیرت طیبہ, احوال صالحہ اور آپ علیہ الصلوۃ والسلام کے احوال طیبہ ایک مسلمان کے لیے ضروری ہے. تمام ہی حالات کو ہم سب کو ملحوظ رکھنا چاہیے, تمام ہی مسلمانوں کو آپ کی سیرت پڑھنا چاہیے شروع سے لے کر کے آخر تک. مسلمان ہونے کے اعتبار سے ایک ذمہ داری ہے, اس کا مطالعہ ہر شخص کو کرنا چاہیے. ہر شخص کو, چاہے وہ مدرسے میں پڑھنے والا ہو, غیر مدرسے میں پڑھنے والا ہو, عالم ہو, جاہل ہو, پڑھنے آتا ہو نہ آتا ہو, سیرت کا مطالعہ ہر مسلمان کے لیے ضروری ہے. اس کے بغیر ہم کیسے جان سکتے ہیں کہ ہمارے رسول کیا تھے, ان کی سیرت کیا تھی, ان کا کردار کیا تھا؟ کہ آقا علیہ الصلوۃ والسلام کی سیرت مبارکہ آپ انشاءاللہ تعالیٰ بڑے حضرات سے بھی سنیں گے, میں زیادہ وقت آپ کا نہیں لوں گا. مختصر سی گزارشات اور یہ عرض کرتے ہوئے بات کو ختم کرتا ہوں کہ نبی پاک صلی اللہ علیہ وسلم کے حقوق میں سے, جیسا کہ میں نے عرض کیا ہے کہ آپ پر ایمان ہے صدق دل کے ساتھ, دل کی گہرائیوں کے ساتھ, اور آپ علیہ الصلوۃ والسلام سے محبت ہے, آپ کی عظمت کو دل میں بٹھانا ہے. تیسری چیز یہ ہے کہ آپ علیہ الصلوۃ والسلام کی اطاعت کی جائے. اس سلسلے میں انشاءاللہ تعالی گزارشات آپ کے سامنے آئیں گی. اور ایک حق یہ بھی بنتا ہے کہ آپ علیہ الصلوۃ والسلام پر درود پاک کے نذرانے زیادہ سے زیادہ ہم پیش کرتے ہیں. ایک حق ہے امتی کا, احسان ہے ہمارے اوپر کہ ہم رسول پاک صلی اللہ علیہ وسلم پر درود پڑھتے رہیں. بزرگان دین فرماتے ہیں کہ سب سے محروم دن وہ ہے آدمی کا جس دن رسول پاک صلی اللہ علیہ وسلم پر درود نہ پڑا گیا. آدمی کی بدبختی ہے یہ. ہمارا حق بنتا ہے کہ ہم آپ پر درود پڑھیں, और दुरूद पढ़ने के नतीजे में हमें क्या मिलता है, जानते हैं कि हमें हमारे ऊपर ही 10 रहमतें अल्लाह नाजिल फरमाते हैं। बाज़ रिवायतों के मुताबिक एक मरतबा दुरूद शरीफ पढ़ने पर 70 रहमतें नाजिल होती हैं। और फिर इसके अजीब व गरीब फवाइद भी हैं, दुनिया के अंदर भी इसके फायदे हासिल करते हैं लोग, आखिरत में भी फायदे हासिल करेंगे, अल्लाह की नजरों में बंदा मकबूल होगा। आप अलैहिस्सलाम ने इरशाद फरमाया, तुम्हें क़यामत के दिन सबसे करीब वो आदमी होगा जो मेरे ऊपर सबसे ज्यादा दुरूद शरीफ पढ़ने वाला होगा, जो मुझ पर दुरूद ज्यादा पढ़ेगा वो मुझसे ज्यादा करीब होगा। हमको जितना कुर्ब हासिल करना है उतना दुरूद हम पढ़ते रहें। फिर अगर आपको करीब होना है, और अंदाजा लगाइए सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम के करीब होने का क्या मतलब है, आपकी मजलिस में हाजिरी जहां पर और औलिया भी होंगे और सुलहा भी होंगे और अंबिया भी होंगे, वहां जाने के लिए हर किसी का दिल तड़पता होगा, ऐसी मजलिस में हमारी हाजिरी, और कब हो सकती है वो, जितना दुरूद हम पढ़ेंगे उतनी हाजिरी हमारी होगी, उतना कुर्ब हमको मिलेगा दुरूद के जरिए से रसूल पाक सल्लल्लाहु अलैहि वसल्लम के पास में हम करीब हो सकते हैं। आप अलैहिस्सलाम की नजदीकी हमें मुयस्सर आ सकती है, और अल्लाह की भी इसमें नजदीकी है, अल्लाह का भी इसमें कुर्ब है। दुरूद शरीफ की कसरत और दुरूद शरीफ का ज्यादा से ज्यादा विर्द करने से दुनिया में भी अल्लाह तबारक व तआला बहुत सारे मसाइल को हल फरमा देते हैं। बुजुर्गान दीन ने मुतसिल मुफसल रिसाले इसके अंदर लिखे गए हैं दुरूद शरीफ के फजाइल वगैरह से मुताल्लिक, बहुत सारे छोटे छोटे दुरूद शरीफ भी होते हैं लेकिन सवाब भी इंतहा होता है। जज़ल्लाहु अन्ना मुहम्मदन सल्लल्लाहु अलैहि वसल्लम मा हुआ अहलू, आधी लाइन का एक लाइन का दुरूद शरीफ है ये, जज़ल्लाहु अन्ना मुहम्मदन मा हुआ अहलू। लेकिन आप अलैहिस्सलाम ने इरशाद फरमाया है कि जो बंदा एक मरतबा यह दुरूद पढ़ता है तो 70 फरिश्ते 1000 दिन तक उसके अजर व सवाब को लिखते लिखते थक जाते। मुख्तसर दुरूद शरीफ है और फजीलत देखिए कितनी है। दुरूद शरीफ ये याद हो ये पढ़ें, दूसरा याद हो दूसरा पढ़ें, और इसी तरीके से दुरूद इब्राहिमी अफजल है जो नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने हमें सिखाया है, जो हम नमाज में अदा करते हैं उस दुरूद का पढ़ना अफजल है। लेकिन जो आपको आसान हो सकता हो उसको पढ़ने का कोशिश करते रहिए, यह हक है नबी पाक सल्लल्लाहु अलैहि वसल्लम का। तो आप अलैहिस्सलाम की आजमत, आपकी मोहब्बत और आप पर दुरूद शरीफ का एहतमाम करना हम सबकी जिम्मेदारी है, इसकी हम कोशिश करें। दूसरा एक मौजू यह है, सीरत औलिया के उनवान से भी मुख्तसर सी बात अर्ज करके अपनी बात खत्म करता हूं कि ये दोनों एक ही चीज है, सीरत नबी कह लीजिए या सीरत औलिया। औलिया इकराम रिजवानुल्लाह तआला अलैहिमुर रहमा, उनकी जिंदगी उनकी सीरत नबी की जिंदगी से मैच करने वाली है। जो औलिया इकराम की सीरत है वही नबी की जिंदगी का एक पहलू है, उन्होंने उन पहलुओं को उजागर किया है, नबी की सीरत को अपना करके उन्होंने अपनी जिंदगियों को रोशन बनाया है, तो वही वली बने हैं। वली कौन होता है? जो महारिम को छोड़ने वाला हो, हराम चीजों को छोड़ने वाला हो, गुनाहों को छोड़ने वाला हो, जैसा कि जो आयत करीमा है अला इन्ना औलिया अल्लाह ला खौफुन अलैहिम वला हुम यहज़नून, उससे पहले जो मज़मून आता है वमा तकूनु फी शअनिन, तुम जिस हालत में होते हो अल्लाह ताला फरमा रहे हैं, वमा तत्लु मिनहु मिन कुरआनिन, जो कुछ कुरान का हिस्सा तुम पढ़ते हो, वला तअमलूना मिन अमलिन, जो अमल भी तुम करते हो, इल्ला कुन्ना अलैकुम शुहूदन, मगर हम तुम पर हाजिर होते हैं। औलिया इकराम की शान इसके बाद में बयान की जा रही है कि अल्लाह तबारक व तआला तुम्हारे हाल के तुम्हारे शान के हर वक्त हाजिर हैं, तुमको देख रहे हैं, तुम्हारे हर अमल पर अल्लाह निगरान है। इस तुफीजुन फी वमा याजुबु अन रब्बिका मिन मिथ्क़ाल ज़र्रा, तुम्हारे परवरदिगार से कोई चीज गायब नहीं हो सकती, मिन मिथ्क़ाल ज़र्रतिन, एक जर्रे के बराबर भी, फिल अर्ज़ वला फिस समा, जमीन में भी आसमान में भी, वला असगर मिन ذلك वला अकबर इल्ला हुवा फी किताब मुबीन, जर्रा ही नहीं, जर्रे से बड़ी चीज या जर्रे से छोटी चीज, सब चीजें अल्लाह के लौहे महफूज में दर्ज हैं, अल्लाह को उसका इल्म है, यानी अल्लाह का इल्म सबको मुहीत है। तो अल्लाह रब्बुल इज्जत की जात आली का यकीन जिसको होता है, इस यकीन और इस्तेहजार की कैफियत को शुहूद कहते हैं। ये यकीन और ये इस्तेहसान वाली जो कैफियत है उसके बाद वाली आयत में अल्लाह तबारक व तआला इरशाद फरमाते हैं अला इन्ना औलिया अल्लाह ला खौफुन अलैहिम वला हुम यहज़नून, याद रखो कि अल्लाह के वली जो होते हैं उन पर न किसी किस्म का गम होगा और उन पर किसी किस्म का खौफ नहीं होगा। तो कैफियत हमको जो पैदा करने की है वो कैफियत ये होनी चाहिए कि हमेशा अल्लाह तबारक व तआला का इस्तेहजार रहे, हमेशा अल्लाह तबारक व तआला को याद किया जाए। याद करना दो तरीके से होता है, एक जबान से भी अल्लाह को याद करते रहें और हमेशा अल्लाह तबारक तआला को अपने जहन में भी रखें। दो तरीके से अल्लाह को याद रखना, जो बंदा इस कैफियत के साथ रहेगा वो बंदा अल्लाह का वली है। جو اللہ کو یاد رکھے گا وہ گناہوں سے بچے گا, جو اللہ کو یاد رکھے گا وہ عوامر پر عمل کرتا رہے گا, حکموں پر عمل کرتا رہے گا. اس لیے اس کیفیت کو اپنے اندر پیدا کرنے کی کوشش کریں. اگر یہ کیفیت پیدا ہو گئی تو سمجھ لیجئے کہ ولایت حاصل ہو گئی. ولایت آسان ہی چیز ہے, کوئی بہت زیادہ مشکل اور مجاہدے اس میں کرنے کی ضرورت نہیں ہے. ہاں, درجات کے لیے مجاہدوں کی ضرورت پڑتی ہے. جتنا آپ خاص اور جتنا آپ قرب خاص حاصل کرنا چاہیں گے اتنا ہی آپ کو پھر محنتیں کرنی پڑے گی. یا جتنے ہم بزرگان دین کے نام سنتے ہیں, سیدنا عبد القادر جیلانی رحمۃ اللہ علیہ, حضرت خواجہ محین الدین اجمیری چشتی رحمۃ اللہ علیہ, حضرت شیخ بہاؤدین نقشبندی رحمۃ اللہ علیہ, شہاب الدین سہروردی رحمۃ اللہ علیہ, یہ وہ بزرگان دین ہیں جن کے نام لینے کے لیے ہزاروں لوگ تڑپتے ہیں. اور آج ان کا نام زبان پر آتا ہے کہ تقدس کا پہلو ہو جاتا ہے ہمارے ذہنوں کے اندر اور ہماری زبانوں کے اوپر ایک عجیب قسم کی کیفیت طاری ہو جاتی ہے. تو یہ وہ لوگ, یہ کون لوگ تھے, انہوں نے یہ کیا کام کیا کہ جس کی وجہ سے آج ہم ان کا نام لینے پر اپنے آپ کو شرف حاصل کرتے ہیں ان کا نام لے کر کے ہم لوگ. میرے محترم بزرگوں, انہوں نے سیرت نبویہ کو اپنایا ہے. سیرت کو اپنا کر کے ہی انہوں نے اپنا نام دنیا کے اندر روشن کیا ہے. اگر ہم ان کی سیرتوں کو بھی اپنا لیں تو بہت بڑی بات ہے, ان کے قولوں کو بھی اپنا لیں تو بہت بڑی بات ہے. کیونکہ حالات ایسے چل رہے ہیں, اتنا زمانے سے دوری پیدا ہو گئی ہے رسول پاک صلی اللہ علیہ وسلم کی, کہ ہم مکمل سیرت طیبہ پر عمل کر لیں. اللہ جسے توفیق دے دے بڑی بات ہے. اللہ تبارک و تعالیٰ کی شان شان ہر چیز ہے اور ان کو ہر چیز پر قدرت حاصل ہے. دعا تو یہی کرنی چاہیے کہ اے اللہ مجھے رسول کی سیرت پر ڈھال دے. تو اگر ہم رسول پاک صلی اللہ علیہ وسلم کی چند چیزوں کو لے لیتے ہیں جیسے اولیاء اکرام علیہ الرحمہ نے لیا ہے, تو ہمیں بھی ان جیسی زندگی نصیب ہو جائے گی. اور ان جیسی زندگی نصیب ہوگی تو اللہ تبارک و تعالیٰ نوازشات بھی ہم پر ویسے ہی فرمائیں گے. دنیا میں بھی نوازشات ہوں گی, آخرت میں بھی نوازشات ہوں گی. اب اندازہ لگائیے کہ ولایت جو ہے اور اللہ کے قریب ہونے کی جو کیفیت ہے, وہ اللہ تبارک و تعالیٰ اپنے کسی بھی بندے کو دے سکتے ہیں. تاجر ہے تو بھی ولی بن سکتا ہے, بادشاہ ہے تو بھی ولی بن سکتا ہے, عالم ہے تو بھی ولی بن سکتا ہے, غیر عالم ہے تو بھی ولی بن سکتا ہے, ہر شخص ولی بن سکتا ہے. ولی کا مطلب اللہ کا دوست. اللہ کا دوست بننا ہے تو مجاہدے کریے, سنتوں پر اپنے آپ کو لگائیے, توحید کے قائل ہو جائیے. حضرت پیران پیر رحمۃ اللہ علیہ کی تعلیمات کا خلاصہ کیا ہے؟ توحید خالص. آج امت بھٹک گئی ہے اور پیران پیر کے نام سے ہی اتنی زیادہ بھٹکی جتنے اوروں کے نام سے نہیں بھٹکی, حالانکہ ان کی تعلیمات کا خلاصہ توحید ہے. حضرت محین الدین چشتی اجمیری رحمۃ اللہ علیہ کی تعلیمات کا خلاصہ کیا ہے؟ دعوت. حضرت محین الدین چشتی اجمیری رحمۃ اللہ علیہ کی تعلیمات کا خلاصہ دعوت عامہ ہے. آپ حضرات جانتے ہیں کہ ہندوستان کے اندر جب وہ آئے تھے تو بعض مورخین کے بقول حضرت کے ہاتھ پر اسلام لانے والوں کی تعداد 90 لاکھ ہے, غیر مسلموں کی تعداد. دعوت کو انہوں نے عام کیا ہے اور آج یہ دعوت تبلیغ کا جو سلسلہ ہے انہیں کے سلسلے سے چلتا ہوا بزرگوں کا جو راستہ ہے, حضرت مولانا الیاس صاحب رحمۃ اللہ علیہ اسی سے تعلق رکھتے ہیں. وہی برکت ہے یہ جو آج ہمارے سامنے ظاہر ہو کر آ رہی ہے, پوری دنیا کے اندر پھیلی ہوئی. حضرت شیخ شہاب الدین سہروردی رحمۃ اللہ علیہ انتہائی زاہدانہ زندگی, انتہائی زاہدانہ زندگی. تو یہ بزرگان دین نے ہمیں سمجھایا ہے کہ رہنا ہے دنیا کے اندر تو ان طریقوں سے رہو. ایک ایک پہلو کے سیرت کے ایک پہلو کو لیا اور اپنی زندگی کو انہوں نے اجاگر کر لیا ہے. تو میں آج یہ کر رہا تھا کہ ولایت کسی کو بھی مل سکتی ہے, اللہ اپنا قرب کسی کو بھی عطا فرما سکتا ہے. ایک مرتبہ جو ایک بزرگ ہندوستان میں آئے, آ کر کے جو ہے پڑاؤ ڈالا انہیں وہاں پر, تو اس موقع پر اورنگزیب رحمۃ اللہ علیہ اور دارا شکوہ دونوں بھائی دونوں بھی چاہتے تھے کہ حکومت کریں باپ کے بعد میں. تو پہلے دارا شکوہ حاضر ہوئے بزرگ کی خدمت میں اور کہنے لگے کہ حضرت, پہلے ان کی مجلس میں حاضری ہوئی, سلام دعا ہوئی, انہوں نے کہا کہ گدی پہ بیٹھو. وہ دارا شکو کہنے لگے میں آپ کی جگہ کیسے بیٹھ سکتا ہوں. انہوں نے پھر اصرار کیا, کہنے لگے کہ نہیں بیٹھ سکتا, خاموش ہو گئے. جانے لگے, جاتے وقت میں کہا کہ حضرت دعا کیجیے کہ اللہ تعالیٰ مجھے حکومت دے دے. حضرت کہنے لگے کہ حکومت دینے والا تھا, حکومت نہیں لی تم نے, گدی پہ بیٹھ جاتا حکومت مل جاتی. پھر اس کے بعد میں اورنگزیب رحمۃ اللہ علیہ, تو ان فقیر بزرگ آدمی نے کہا کہ گدی پہ بیٹھو, تو یہ جھجھک گئے, کہنے حضرت آپ کی جگہ کیسے بیٹھ سکتا ہوں. تو انہوں نے کہا کہ بیٹھ جاؤ, کہا کہ جب فرما رہے ہیں تو بیٹھنا چاہیے, بیٹھ گئے. اس کے بعد میں باتیں ہوئی بہت ساری, رخصتی ہوئی, رخصتی کے وقت کہنے لگے کہ حضرت حکومت کے لیے دعا فرما دیجیے. کہنے لگے کہ حکومت مل گئی, تم نے میری بات مان لی, گدی پہ بیٹھ گئے, حکومت بھی مل گئی. تاج لینا ہو تو تاج اگر چاہتے ہو, ابھی تو حکومت ملی ہے, اگر بادشاہی کے واقعتاً تاج چاہتے ہو تو جاؤ अपने जो गुलाम जो तुम्हारे लिए लोटे का इंतजाम करता है, वजू के लिए पानी का इंतजाम करता है, उससे अब की बार अमामा अपने सर पे उससे रखवाना, उसके हाथ में ये मौजूद है। हजरत गए, घर में जाने के बाद वजू किया तो जो लोटे का और पानी वगैरह लाने का इंतजाम जिसके सुपुर्द था, वो बंदा आया, हाजिर हुआ, लोटा वगैरह का इंतजाम किया, तो हजरत कहने लगे कि अमामा पहनाओ। वो पहचान गया कि कुछ मामला जो है पहचानत का मामला है, किसी से मिलकर मुलाकात करके आ गए हैं। कहने लगा कि हजरत मैं कैसे आपको पहनाऊं, मैं तो खादिम हूं आपका वगैरह। कहने लगे कि पहना दो, तो अमामा पहनाया और उसके बाद में वो चल पड़ा। उसके बाद फिर कभी जिंदगी में उनको मिला ही नहीं, उनके जान गया था कि मेरा हाल इन पर खुल गया है। तो एक वजू कराने वाला बंदा भी अल्लाह तबारक व तआला ऐसी सिफत उसको अता फरमा दिए थे अल्लाह का इतना कुर्ब कि उसके हाल पर अल्लाह उसके हाथ में अल्लाह तबारक व तआला ने बड़े बड़े लोगों की हुकूमत रखी है, ताज जिनके हाथों में रखा है अल्लाह तआला ने। तो विलायत किसी को भी मिल सकती है, तो हर शख्स कोशिश करे। विलायत का मतलब अल्लाह के खास होना, अल्लाह के करीब हो जाना। अल्लाह के करीब होने की कोई हद नहीं है। जितना आप मेहनत करेंगे, जितनी आप रियाजतें करेंगे, जितने नफ्स के खिलाफ करेंगे, ख्वाहिशात के खिलाफ चलेंगे, अल्लाह उतना ही आपको क़ुर्ब अता फरमाएंगे। बस ये मुख्तसर से गुजारिशात हैं, टूटे फूटे अंदाज में मैंने वक्त ले लिया है। इसके बाद इंशाअल्लाह ताला हज़रत उलमा इकराम बयान करेंगे। वाकिल दावान अलहम्दुलिल्लाह रब्बिल आलमीन।